अस्तिको हप्ता पास्टर सामुएलले हामीहरूलाई प्रभुको वचनबाट दिँदै बेलामा प्रभु येशु ख्रिस्ट जस्तै हामी हुन पर्छ भन्ने कुरोको सम्बन्धमा लुकाको चौथो अध्यायको 18 र 19 पदहरूबाट प्रभु येशु ख्रिस्टले पवित्र आत्माको अभिषेक पाउनु भएपछिबाटको उहाँको सेवकाईको बारेमा प्रभुले भन्नुभएका एक दुईवटा कुराहरू बताउनु भएको थियो अनि त्यति नै बेलामा प्रभुको आत्माले मलाई देखाउनु भयो कि आज जुन वचन मैले प्रचार गर्न पर्छ त्यो वचन चाहिँ त्यसैसँग नै सम्बन्धित हुन पर्छ यसकारण जुन वचन आज म बोल्न लागेको छु झन्डै 2 वर्ष ढिलो भयो यो वचन चाहिँ स्वर्ण महोत्सवको बेलामा मण्डलीको 50 वर्षको जन्मोत्सवको बेलामा यो वचन चाहिँ एकदमै उपयुक्त हुन्थ्यो ठिक हुन्थ्यो हामीहरूलाई 50 वर्षको हामीहरूको जन्म मण्डलीको जन्मदिनको सम्बन्धमा अलि ढिलो भए जस्तो भयो तर प्रभुले मलाई के देखाउनु भयो भनेदेखि ढिलो भएको भए तापनि यसैया 61 अध्यायमा रहेको अगमबानीको कुरो चाहिँ लुका 4 अध्यायमा गएर पूरा भएको कुरो प्रभुले मलाई देखाउनु भयो नि यो कुरो प्रभुले बताउनु भयो कि यो वचन जो आज आउन लागेको छ उनीहरूलाई यो चाहिँ स्वर्ण महोत्सवको निम्ति उपयुक्त वचन भएको भए तापनि हामी मण्डलीको लागि यो एकदमै आवश्यक वचन हो यसै कारण एक दुईवटा कुराहरू जो म तपाईँहरूलाई भन्न लागेको छु मैले यो हप्ताभरि प्रार्थना सहित तयार गरेको वचन अनि यो म तपाईँहरूको अगाडि पेश गर्न लागेको छु अनि आज प्रभुको वचन तपाईँले सुन्नुभयो अनि तपाईँहरू आज्ञाकारी हुनुभयो भनेदेखि आजदेखि तपाईँको जीवनमा एउटा एकदमै ठूलो परिवर्तन आउनेछ एउटा बदलाव आउनेछ एउटा छुटकारा आउनेछ एउटा जय आउनेछ एउटा अचम्मको काम तपाईँको जीवनमा सुरु हुनेछ अनि तपाईँको जीवन नै आजदेखि बदलेर जानेछ इजरायलीहरूले एउटा दिनको उनीहरूले धेरै नै बाटो हिँडिरहन्थे 50 वर्ष पुगेपछि 50 वर्ष यो 50 वर्ष चाहिँ उनीहरूको लागि हर्षोल्लासको वर्ष अंग्रेजीमा चाहिँ इयर अफ जुबिली भन्छ जुबिली जुबिली भनेको चाहिँ आनन्दको हर्षोल्लासको रमाहाट गर्ने वर्ष अनि इजरायलीहरूले यो 50 वर्षको बाटो हेरिराख्थे त्यो वर्ष चाहिँ उनीहरूको लागि एकदमै आशिषको वर्ष हुन्थ्यो त्यो वर्षदेखि उनीहरूको धेरै पुराना कुराहरू सबै हटेर गएर उनीहरूको जीवनमा एउटा नयाँ सुरुवात हुन्थ्यो नयाँ कुरो आउँथ्यो उनीहरूको जीवनमा एउटा नयाँ परिवर्तन छुटकाराको वर्ष त्यो वर्ष चाहिँ उनीहरूको पुनर्स्थापनको वर्ष फेरि उनीहरूले गुमाएका कुराहरू फेरि आफूले पाउने वर्ष यस्तो खालको वर्ष यो नि सबैले त्यो वर्षको बाटो हेरिराख्थे दुःखमा कष्टमा संकष्टमा ऋणमा परेर ऋणमा डुबेकाहरू दासत्वमा रहेर कमारा कमारी भएर जीवन बिताइरहेकाहरू धेरै प्रकारका समस्याले अल्झिएका अल्मलिएकाहरू घरबाट बाहिर धपाइएकाहरू आफ्ना सबै घरबार जग्गा जमिन अरूहरूलाई धरौटी दिएर अरूलाई गरगहनाहरू बन्दगीमा राखेर एकदमै दुःख कष्टको जीवन बिताइराखेकाहरू पनि त्यो 50 वर्षको उनीहरू बाटो हेर्दथे अनि आमा बाबुले आफ्ना छोरा छोरीलाई के भन्थे भनेदेखि अझ धेरै छैन अब पचासौं वर्ष आउनलाई अब दुई तीन वर्ष मात्रै बाँकी छ, अब पाँच वर्ष बाँकी छ, अब दस वर्ष बाँकी छ, त्यो तिनजेलसम्म चाहिँ हामीले धीरज धरेर पर्खन पर्छ। अनि जब त्यो पचासौं वर्ष आएपछि चाहिँ अनि छुटकाराको वर्ष हो त्यो चाहिँ, हाम्रो ऋणहरू हामीले तिर्न पर्दैन त्यसपछिबाट। कमार कमारीहरू उनीहरू छुटकारा पाउँछन्, उनीहरू दासत्वको जीवन जिउन पर्दैन। जुनहरू अरूहरूको सेवा गर्नको लागि घरबाट धपाइएकाहरू उनीहरू फेरि आफ्नै घरमा फर्केर आउन सक्छन्। धरौटीमा दिएका घरबार जग्गा जमिनहरू उनीहरूले फेरि आफ्नो बनाउन सक्छन्। बन्दगीमा राखेका गरगहनाहरू जो कि त्यसै बन्दगीमा रहेछ त्यो पनि पचासौं वर्षमा त्यो पनि उनीहरूले फिर्ता पाउन सक्छन्। यस्तो खालको अचम्मको वर्ष त्यो वर्ष। अनि आमा बाबुहरूले बुढापाकाहरूले सम्झाउने काम गर्थे, पर्खन पर्छ अझै, त्यो पचासौं वर्ष आउन लागेको छ, त्यो वर्ष अब आउँदैछ, अनि त्यो वर्ष आएपछि त हामीको जीवन नै परिवर्तन भइहाल्छ। अब हामी त आफ्नो आफ्नो घरमा फर्केर आउन सक्छौ, हामीले हाम्रो जग्गा जमिन अरूहरूले कमाएर खाँदैछन् त्यो जग्गा जमिन फेरि हामीले फिर्ता पाउनेछौ। हामी कमार कमारी भएर जिउन पर्दैन, अब पचासौं वर्ष आएपछि त हामीलाई त मुक्त, हामी छुटकारा पाउँछौ। यस्तो खालको कुरो। अनि प्रियहरू हो, त्यो पचासौं वर्षको बाटो हेरेर ती इजरायलीहरू पर्खिरहन्थे। अनि जब त्यो पचासौं वर्ष आउँथ्यो तुरही फुकिन्थ्यो, अरे त्यो भेडाको सिंह सोफार भन्छ त्यो यहाँ फुकिन्थ्यो, अनि मानिसहरूले थाहा पाउँथ्यो, हो त्यो वर्ष वर्ष छुटकाराको वर्ष आएछ। अनि यहाँ फुकेको त्यो आवाज चाहिँ अरू गाउँहरूमा चारैपट्टि सुन्थे, जहाँ जहाँ त्यो आवाज पुग्थ्यो त्यहाँ पनि उनीहरूले फेरि त्यस्तै सिंह फुक्न लाग्थे, अनि त्यहाँ फुकेको त्यो आवाजले अरू ठाउँहरूमा पनि त्यो आवाज पुग्थ्यो, अनि पूरा इजरायल भरि नै सिंहको फुकेको आवाज गुन्जन लाग्थ्यो। छुटकाराको वर्ष, त्यो छुटकाराको वर्ष। अनि इजरायलीहरू यो छुटकाराको वर्ष पर्खिराख्थे पर्खिराख्थे, उनीहरू पर्खिराख्थे छुटकाराको वर्ष, उनीहरूले छुटकारा पाउँथे। उनीहरू कमारा कमारीहरू घर फर्केर आउन सक्छन्, परिवारसँग मिल्न सक्छन्, भेट्न सक्छन्। उनीहरूको घर बारहरू जो अरूहरूले कमाएर राख्यो ती त्यो ठाउँहरूमा गएर उनीहरू फेरि बसोबासो गर्न सक्छन्। उनीहरूको बीचमा आपसमा ऋण छ भनेदेखि ऋण नतिरेका ऋणहरू पनि त्यो पनि त्यसबाट पनि छुटकारा भयो, ऋण तिर्न पर्दैन, पचासौं वर्ष आइसक्यो, अब त्यहाँदेखि छुटकारा, फेरि त्यो ऋण उनीहरूमा छैन। छुटकारा भित्रबाट छुटकारा, बाहिरबाट छुटकारा, ओ कस्तो आनन्द रमाट खुसी। अनि त्यसलाई चाहिँ अङ्ग्रेजीमा चाहिँ जुबिली भन्छ, जुबिली हर्षोल्लासको वर्ष, आनन्दको वर्ष, पचासौं वर्ष। अनि आज ज्ञानेश्वर मण्डलीको लागि त्यो पचासौं वर्ष सुरु भइसकेको छ। तपाईँहरूलाई थाहा छैन, यसकारण मैले आज तपाईँलाई यो बताउनु पर्ने यो पचासौं वर्ष इजरायलमा, यो चाहिँ पचास वर्ष पुगेपछि चाहिँ फेरि छुटकारा, पचास वर्षपछि फेरि छुटकारा, नयाँ बनायो, नयाँ उत्साह, नयाँ जोस, सबैजना नयाँ। अनि आज ख्रिस्ट येशूमा त्यो नयाँपन तपाईँ र मेरो जीवनमा आउन बाँकी नै छ। म तपाईँहरूलाई 61 भजन यसायाको 61 अध्याय पढिदिन्छु है, यसायाको 61 अध्याय। यो चाहिँ प्रभु येशू ख्रिस्ट आउनुभन्दा कति वर्ष अगाडि, 700 वर्ष अघि होला, यो अगम वक्ताले अगमवाणी गरेको कुरो। परम प्रभुका निगाहको वर्ष भनेर शीर्षकमा त्यो लेखेको रहेछ। 61 यसायाको 1-3 मात्रै म पढिदिन्छु। परम प्रभु परमेश्वरका आत्मा म माथि छ, किनभने गरीबहरूलाई सुसमाचार सुनाउनका निम्ति परम प्रभुले मलाई अभिषेक गर्नुभएको छ, मन भाँचिएकाहरूको हृदयलाई बाँध्न, कैदमा परेकाहरूलाई स्वतन्त्रता दिन र बन्धनमा परेकाहरूलाई छुटकाराको घोषणा गर्न उहाँले मलाई पठाउनु भएको छ। परमप्रभुको प्रसन्नताको वर्ष र हाम्रा परमेश्वरको बदला दिने दिनको घोषणा गर्न सबै विलाप गर्नेहरूलाई सान्त्वना दिन र सियोनमा विलाप गर्नेहरूलाई खरानीको सट्टा सुन्दरताको मुकुट र शोकको सट्टा आनन्दको तेल लगाइदिन निराश मनको सट्टा प्रशंसाको पोशाक पहिराइदिन उहाँको गौरवको प्रदर्शन होस् भनेर परमप्रभुले नै रोप्नु भएको धार्मिकताका फलाटहरू तिनीहरू कहलाइनेछन्। यो अगमबानी चाहिँ यशयाद्वारा प्रभु येशु ख्रीष्ट आउनुभन्दा कति सय वर्ष अगाडि यो अगमबानी दिइएको थियो। प्रभु येशु जब आत्माको भरपूरी प्रभुले पाउनुभयो लुकाको तेस्रो अध्यायको 21-22 पदहरूमा हामी पढ्छौ कसरी ख्रीष्ट येशु यर्दनमा बप्तिस्मा योन्ना बप्तिस्मा दिने मान्छेको हातबाट प्रभुले बप्तिस्मा लिनुभयो अनि दिनको 22 पदमा लेखेको छ लुका 3:22 प्रार्थना गरिरहनु हुँदा स्वर्ग उग्रियो र पवित्र आत्मा दैहिक रूपमा ढुकुर जस्तो उहाँमाथि ओर्लनुभयो र स्वर्गबाट एउटा यस्तो वाणी भयो तिमी मेरा प्यारा पुत्र हौ तिमीसित म प्रसन्न छु। प्रभु येशु ख्रीष्टको आत्माको अभिषेक प्रभुले पाउनु भएको चाहिँ यहाँ बताइएको छ। कसरी पानीको बप्तिस्मा लिनु भएपछिबाट जसै येशु मसीह प्रभु पानीबाट बाहिर प्रार्थना गर्दै पानीबाट बाहिर निस्कँदै हुनुहुन्थ्यो पवित्र आत्मा ढुकुरको रूपमा दैहिक रूपमा आएर येशु प्रभुमाथि बस्नुभयो अनि येशु प्रभु आत्माको अभिषेक पाउनुभयो अनि स्वर्गबाट आकाशवाणी भयो तिमी मेरा प्यारा पुत्र हौ तिमीसित म अति प्रसन्न छु। परमप्रभु परमेश्वर आफैले नै यो घोषणा गर्नुभयो। त्यसपछिबाट हामी पढ्छौ त्यसभन्दा अघि होइन त्यसपछिबाट हामीहरू पढ्छौ कसरी चार अध्यायको पहिलो पदमा लेखेको छ येशु पवित्र आत्माले पूर्ण भएर यर्दनबाट फर्कनुभयो। जबसम्म अभिषेक आएको थिएन येशु प्रभु पवित्र आत्माले पूर्ण हुनुहुन्थेन। येशु प्रभुमा पवित्र आत्मा हुनुहुन्थ्यो पवित्र आत्माद्वारा नै येशु प्रभु मरियमको गर्भमा आउनु भएको येशु प्रभुमा पवित्र आत्मा हुनुहुन्थ्यो तर यहाँ लेखिएको छ येशु पवित्र आत्माले पूर्ण भएर यर्दनबाट फर्कनुभयो। 14 लेखिएको छ अनि येशु आत्माको शक्तिमा गालिलमा फर्कनुभयो। त्यतिन्जेलसम्म यो अनुभव भएको थिएन प्रभु येशु ख्रीष्ट आत्माले पूर्ण भएर यर्दनबाट फर्कनुभयो। 40 दिन 40 रात निराहार रहेपछि अनि त्यहाँदेखि शैतानले परीक्षा गर्यो अनि प्रभु त्यो परीक्षामा विजयी हुनुभयो। प्रियहरू हामीले यो सम्झनु हुँदैन तपाईँमा जतिजनाले हामीले पवित्र आत्माको बप्तिस्मा पाएका छौं हामी चाहिँ त्यहाँदेखि अबदेखि हामीलाई कहिले पनि परीक्षा हुँदैन अब दुःख कष्ट संकष्टले अनि शैतानका धेरै प्रकारका यी कुराहरूले हामीलाई दुःख दिँदैन सम्झनु हुँदैन प्रियहरू हो। येशु मसीह प्रभुको त परीक्षा त कहिले भयो भन्दाखेरि जब उहाँ आत्माको अभिषेक पाउनुभयो त्यसपछि शैतानले परीक्षा गरेको। तपाईँ नि म पनि यो ठान्नुहुन्न मैले त पवित्र आत्माको बप्तिस्मा पाएँ अब त मलाई परीक्षा हुँदैन होइन प्रियहरू प्रमोशन मान्छ नि उत्तीर्ण हुन पर्यो भनेदेखि जाँच हुन पर्यो। हामी एक एउटा दर्जाबाट अर्को दर्जामा जानु हो भनेदेखि त्यो जाँच चाहिँ हुन पर्छ। त्यो जाँच चाहिँ नराम्रो कुरो होइन, इक्जामिनेसन हुन्छ, जाँच हुन्छ। जाँचमा उत्तीर्ण भएपछि त्यहाँदेखि हामी माथिल्लो तहमा जान्छौ। हाम्रो जीवनमा पनि त्यस्तै नै हो। पवित्र आत्माको भरपूरी पाएर भइभयो अब मलाई त कुनै प्रकारको परीक्षा दुःख कष्ट हुँदैन, होइन। पवित्र आत्माको बप्तिस्मा पाउनेहरूलाई नै धेरै प्रकारका परीक्षाहरू आउँछन्। अनि ती परीक्षाहरू आएर के हुन्छ? त्यो परीक्षामा लडेर त्यहाँदेखि आखिर केही पनि भएन भन्ने होइन, ती परीक्षाहरूमा विजयी भएर हामी जब अघि बढेर जान्छौ हाम्रो अर्को तहमा जान्छौ। अनि त्यो अर्को तहदेखि फेरि अर्को तहमा, यहाँ बाइबलमा त यहाँ त के लेखेको छ भने, यहाँ त लेखेको छ 13 पदमा प्रभु येशू ख्रीष्टको परीक्षा भइसकेपछि, औ शैतानले उहाँलाई सबै परीक्षा गरिसकेपछि केही समयसम्म छोडेर गयो भनेर लेखेको छ। के भनेको केही समयसम्म भनेको चाहिँ? सबै परीक्षा गरिसकेपछि शैतानले अब परीक्षा गरेन होइन, केही समयसम्म भनाइको अर्थ चाहिँ शैतानले त प्रभु येशूको खेदो गरिबस्यो, प्रभु येशूलाई पछ्याइरह्यो, यहाँसम्म कि क्रुसमा गच्छमनीको बारेमा पनि शैतानले परीक्षा गरिराखेको छ। क्रुसमा झुन्डेको बेलामा पनि शैतानले भन्छ यदि त परमेश्वरको पुत्र होस् भने ओर्लेर आइज। पछिसम्म नै, यहाँ केही समयसम्म। यसकारण शैतानले हामीलाई परीक्षा गर्ने कुरो चाहिँ प्रियहरू हो, यो भइरहन्छ। प्रभु हामीलाई परीक्षाबाट बचाउनु, शैतानले परीक्षा नगरोस् भनेर प्रार्थना गर्न मिल्दैन, किनकि जति परीक्षा आउँछ त्यो परीक्षामा हामी विजयी हुन्छौ, हामीले माथिल्लो तहमा जान्छौ। एक कक्षामा जाँचमा सफल भएकाहरू दोस्रो कक्षामा जान्छन्, दोस्रो कक्षामा सफल भएकाहरू तेस्रो कक्षामा जान्छन्, तेस्रोमा सफल भएकाहरू चौथो कक्षामा जान्छन्। परीक्षा त हुन नै पर्छ, परीक्षा बिना त हामीको जीवन त केही पनि बेकामै हुन्छ। यसै कारण यो कुरो बिर्सनु भएन है, परीक्षा तपाईँ र मलाई छ, तर पनि हामी त्यसमा जित्न पर्यो। जितेपछि चाहिँ हामी चाहिँ माथिल्लो तहमा जान्छौ, त्यहाँ पनि जितेपछि अझै हामीहरू माथिल्लो तहमा जान्छौ। क्रिस्चियन जीवन भनेको चाहिँ त्यही नै हो। अनि यो भएपछि हामी त्यहाँदेखि पढ्छौ कसरी, येशू प्रभु चाहिँ 16 पदमा लेखेको रहेछ, लुका 4:16 उहाँ चाहिँ नासरतमा आउनुभयो अनि उहाँ त्यही हुर्कनु भएको थियो, अनि उहाँ चाहिँ विश्रामको दिनमा सभागारमा जानुभयो अरे, अनि त्यहाँदेखि पढ्नलाई खडा हुनुभयो। अनि 17 पदमा लेखेको छ, औ यसैया अगमवक्ताको पुस्तक उहाँलाई दिइयो। यस्तो खालको पुस्तक होइन, त्यो समयमा यस्तो पुस्तक थिएन। अनि यसरी त्यो बेरेको बेरुवा त्योहरू त्यस्तो चलाउँथे उनीहरूले, स्क्रोल भन्छ, अनि त्यस्तो पुस्तक दिइयो, यसैयाको पुस्तक। अनि उहाँले त्यो पुस्तक खोल्नुभयो, औ यो कुरा लेखिएको ठाउँ फेला पार्नुभयो। भनाइ गर्दा उहाँले खोज्नुभयो त्यो, त्यहाँ कहाँ भन पढ्न पर्ने कुरो चाहिँ प्रभुले त्यो यसैयाको पुस्तकबाट खोज्नुभयो, फेला पार्नुभयो। अनि 18-19 पदमा यसरी पढ्छौ, अघि 61 यसैयामा परेकै कुराहरू अब यहाँ लेखिएको छ, परम प्रभुको आत्मा ममाथि छ, किनभने गरीबहरूलाई सुसमाचार सुनाउनको निम्ति उहाँले मलाई नियुक्त गर्नुभयो, उहाँले मलाई कैदीहरूलाई छुटकाराको घोषणा गर्न र अन्धहरूलाई दृष्टि दिनलाई पठाउनु भएको छ, अत्याचारमा परेकाहरूलाई अमलेख गराउनको निम्ति परम प्रभुको प्रसन्नताको वर्ष घोषणा गर्नलाई। 20 पद, पुस्तक बन्द गरेर टहलुवालाई दिएर उहाँ थचक्क बस्नुभयो र सभा घरमा भएकाहरू सबैको नजर उहाँमाथि पर्यो। सबैले येशू प्रभुलाई हेरिराखेका छन्, त्यो पुस्तकलाई हेरेका छैनन्, येशू प्रभुलाई हेरिराखेका छन्। त्यो पुस्तक चाहिँ बन्द गरेर प्रभुले त्यो पुस्तक चाहिँ त्यो टहलुवालाई दिनुभयो, अनि त्यहाँदेखि सबैले चाहिँ येशू प्रभुलाई हेरिराखेका छन्। 21 पदमा तब उहाँले तिनीहरूलाई भन्न लाग्नुभयो,
आजको दिन यो धर्मशास्त्र तिमीहरूको सुनाईमा पूरा भएको छ। देख्नुहुन्छ, येशु प्रभुले घोषणा गर्नुभयो। यशायाले जुन कुरोको सूचना दिएको थियो, परमप्रभुको प्रसन्नताको वर्ष आउँदैछ भनेर यशायाले सूचना दिएको थियो 61 अध्यायमा। यहाँ आइकन येशु प्रभु भन्नुहुन्छ, त्यो दिन आउँदैछ होइन, आइपुगेको छ, पूरा भएको छ। यो घोषणा गर्नुभयो प्रभुले। यशायाले आउँदैछ भनेर सूचना गरेको कुरो चाहिँ येशु प्रभुले आएको छ भनेर घोषणा गर्नुभयो। आज बिहान येशु प्रभु यस ठाउँमा तपाईं र मलाई भन्दै हुनुहुन्छ, परम प्रभुको प्रसन्नताको वर्ष आइपुगेको छ, पूरा भएको छ। येशु प्रभु आफैले नै भन्नुभयो, किनकि येशु प्रभुले भन्नुभयो त्यो पूरा हुनको लागि परम प्रभुले मलाई पवित्र आत्माको अभिषेक दिनुभयो। परम प्रभुको आत्मा म माथि छ, प्रभुले भन्नुभयो, परम प्रभुको आत्मा म माथि छ। सायद तपाईँ भन्नुहोला, यशायाले पनि त 300 वर्ष अगाडि 61 अध्यायमा यसरी नै त भनेको हो नि, परमप्रभुको आत्मा म माथि हुनेछ भनेन, परमप्रभुको आत्मा म माथि छ भने त्यति बेलामा पनि भनेको। यहाँ पनि येशु प्रभुले त्यही शब्दमा त्यही भन्दैछ, परमप्रभुको आत्मा म माथि छ भने कसरी त त्यो अन्तर नै रहेन, ती 600-700 वर्षको बीचको त्यो के भयो? अनि कतिले त्यो भन्छन्, एउटा कुरा हामीले याद गर्नुपर्छ, हाम्रो परमेश्वर चाहिँ अनन्तको परमेश्वर हुनुहुन्छ, समयले बाँधिएको हुनुहुन्न, अनादि अनन्त परमेश्वर हुनुहुन्छ, अनि यसै कारण उहाँलाई समयले बाँध्दैन। यशायाको 61 अध्यायमा पनि यो कुरो भइसकेको जस्तै नै परमप्रभुले बताउनु भयो, भइसकेको जस्तै नै, जुन कुरो येशु मसीह प्रभुले लुकाको 4 अध्यायमा आइकन चाहिँ यो भएको छ, आज तिमीहरूको सुनाईमा पूरा भएको छ भनेर भन्नुभयो। हाम्रो परमेश्वरको लागि समय भन्ने कुरो चाहिँ ठूलो कुरो होइन। हामी चाहिँ मान्छे मात्र हौ, अनि हामीलाई चाहिँ घडी चाहिन्छ, यो घडी समय हेरेर नै हामीले बिताउनु पर्छ, किनकि हामी चाहिँ सीमित छौ, हामी चाहिँ समयले बाँधिएका मान्छेहरू हौ, त्यहाँ जानुपर्छ, त्यो गर्नुपर्छ, यो गर्नुपर्छ, यो गर्नु, अनि हामी चाहिँ समयले बाँधिएको, यसकारण कतिचोटि हामीले कतिवटा कुराहरू छुट्याउनु पर्छ, कतिवटा कुराहरू अलिकति फुर्सद छ अझै तन्काउन सक्छौ, हामीहरू समयले बाँधिएको। हाम्रो परमेश्वर चाहिँ त्यस्तो हुनुहुन्न, अनादि अनन्त परमेश्वर हुनुहुन्छ, उहाँले त जहिले पनि समयलाई आफ्नो वशमा राख्नुहुन्छ। एउटा कुरो हेर्नुहोस् है, पवित्र आत्माको बप्तिस्मा चाहिँ किन रहेछ त, परम प्रभुको आत्मा म माथि छ किन, यो प्रसन्नताको वर्ष भनेको चाहिँ के हो? प्रसन्नताको वर्ष भनेको चाहिँ प्रियहरू हो, सबै प्रकारको अभावहरू, घटी कमीहरू, कमी कमजोरीहरू, ऋणहरू, सबै प्रकारका हामीलाई बाँधेर राख्ने कुराहरूबाट छुटकाराको कुरो हो परमप्रभुको प्रसन्नताको वर्ष। परमप्रभु हामीसँग प्रसन्न हुनुहुन्छ, बाइबलमा लेखिएको छ, पल्टाएर हेर्न पर्दैन, तर बाइबलमा मलाई झट्टै एउटा पद याद आयो, भजन संग्रहको 149 को 4 पदमा लेखेको रहेछ, किनकि परमप्रभु आफ्ना प्रजासँग खुशी हुनुहुन्छ, परमप्रभु आफ्नो प्रजासँग खुशी हुनुहुन्छ, उहाँले नम्रहरूलाई मुक्तिले शोभायमान गराउनुहुन्छ। 147 भजन संघको 11 पदमा लेखेको रहेछ, उहाँसँग डराउनेहरूसित र उहाँको करुणामा आशा गर्नेहरूसित परमप्रभु खुशी हुनुहुन्छ।
परमप्रभु आफ्ना प्रजाहरूसँग खुशी हुनुहुन्छ। आज तपाईँ अनि म हामी जतिजना यस ठाउँमा छौ प्रियहरू, हामी जुनै पनि अवस्थामा किन नहौला, प्रभु येशु ख्रीष्टको रगतले किनिएका, उद्धार पाएका हामी परमेश्वरका बालक बालिकाहरू हौ। अनि परमेश्वर तपाईँलाई हेरेर, मलाई हेरेर, हाम्रो कमजोरी, दुर्बलता, शिथिलता, हामीमा रहेको अनाज्ञाकारीता, अटेरीपना, ढिटपना, यी सबै कुराहरू परमेश्वरलाई थाहा छ र पनि जब परमेश्वरले आज तपाईँ र मलाई हेर्नुहुन्छ अनि भन्नुहुन्छ परमेश्वरले यिनीहरूलाई मैले प्यार गरेको, यिनीहरूलाई मैले प्रेम गरेको, यिनीहरूलाई बचाउनका लागि मैले आफ्नो एकमात्र पुत्रलाई पनि बाँकी राखिन क्रुसमा मर्नलाई दिइहालेको, येशूको रगतले बचाइएका छन् यिनीहरू, यिनीहरू मेरा आफ्ना प्रजाहरू हुन्, मेरा छोरा छोरीहरू हुन् यिनीहरू। अनि परमेश्वर आज तपाईँ अनि मसँग खुसी हुनुहुन्छ, खुसी हुनुहुन्छ। येशू प्रभुको बारेमा आकाशवाणी आएको थियो, तिमी मेरा प्यारा पुत्र हौ, तिमीसँग म अति प्रसन्न छु। आज परमेश्वर तपाईँ र मसँग प्रसन्न हुनुहुन्छ। हामी आफ्ना कमजोरी, दुर्बलता, शिथिलताहरू सम्झन्छौ, मैले पाप गरेको छु, मेरो जीवन यस्तो छ, उस्तो छ, अनि हामी चाहिँ कतिचोटि के भन्छौँ भनेदेखि परमेश्वर मसँग रिसाउनु भएको होला, परमेश्वरले मलाई मन पराउनु हुन्न होला, परमेश्वरले मेरो अवस्था देखेर मलाई घिन गर्नुहुन्छ होला, किनकि परमेश्वरलाई त सबै कुरो थाहा छ। र पनि परमेश्वर अति दयालु, अति प्रेमी, अति अनुग्रहकारी, तपाईँको अनाज्ञाकारीता, तपाईँको नराम्रो चालचलन, तपाईँको त्यस्ता खालका कुराहरू गरेर परमेश्वर भन्नुहुन्छ छे यो त मेरो छोरो हुने योग्यको भएन, यो त मेरो छोरी हुने योग्यको भएन, यसलाई अब म मेरो छोरा छोरी भन्दिनँ भन्नुहुन्न परमेश्वरले। प्रभु येशु ख्रीष्टमा परमेश्वरले तपाईँलाई प्यार गर्नुभएको, तपाईँलाई मुक्ति दिनको लागि प्रभु येशु ख्रीष्टले क्रुसमा आफ्नो रगत बगाउनु भएको, तपाईँको मूल्य कति छ याद छ तपाईँलाई? सुन चाँदीमा तपाईँको मूल्य हुन सक्दैन, सुन चाँदी अर्थात नाशमान पदार्थहरूद्वारा हामीको उद्धार भएको होइन, हामीको पिता पुर्खादेखि चलिआएका व्यर्थको रीतिबाट हामीहरू किनेर छुटकारा पाएका होइनौ, तर निर्दोष र निष्कलङको थुमा येशूको रगतले हामीले छुटकारा पाएका छौँ। अनि परमेश्वर तपाईँलाई प्यार गर्नुहुन्छ, परमेश्वर तपाईँसँग परमेश्वर प्रसन्न हुनुहुन्छ। म अहिले यो भन्न चाहन्छु, परमेश्वर तपाईँसँग प्रसन्न हुनुहुन्छ, परमेश्वरले तपाईँलाई प्यार गर्नुहुन्छ, तपाईँको नराम्रो अवस्था देखेर परमेश्वर तपाईँलाई घिन गर्नुहुन्न। अनि यो जानेर हामी चाहिँ अब परमेश्वरतिर फर्कनु पर्ने हो, आउनु पर्ने हो। परमेश्वरले त्यति साह्रो हामीलाई प्यार गर्नुहुन्छ भनेदेखि हामी चाहिँ अब परमेश्वरलाई, परमेश्वरको निम्ति उहाँलाई खुसी तुल्याउने छोराछोरीहरू हुन पर्यो। अनि उहाँले पनि भन्नुहुन्छ तिमी मेरा प्यारा छोरा हौ, तिमी मेरी प्यारी छोरी हौ, तिमीसँग म अति प्रसन्न छु। प्रभुको प्रसन्नताको वर्षमा हाम्रो लागि सबै कुरो नयाँ हुन्छ प्रियहरू, सबै कुरा। इजरायलीहरूको प्रसन्नताको वर्षमा, युरोप जुबिली भन्छ नि त्यो प्रसन्नताको वर्षमा त सबै कुरो छुटकारा, सबै कुरो नयाँ भएको, ऋण पनि तिर्न पर्ने, जतिसम्म तिर्यो तिर्यो, अब तिर्न पर्दैन, तपाईँको घरमा तपाईँ फेरि फर्केर जान सक्नुहुन्छ, त्यहाँ गएर बस्न सक्नुहुन्छ। पिता पुर्खादेखि अघिदेखिको जग्गा जमिनहरू जो तपाईँको थियो नि, अरूहरूले खोसेर लगेका थिए, ती सबै फर्काइदिनु पर्छ उनीहरूले। तपाईँ आफ्नो घरमा जानुहुन्छ, तपाईँको अरू कमारा कमारीहरू भएर बस्नुभएको थियो भने पनि 50 वर्षमा तपाईँ फेरि आफ्नो घरमा फर्केर आउन सक्नुहुन्छ, आफ्नो श्रीमतीहरूलाई, आफ्नो छोराछोरीहरूलाई अँगाल्न सक्नुहुन्छ, परिवार भएर तपाईँ जिउन सक्नुहुन्छ, गुमाएका कुराहरू, तपाईँले हराएका कुराहरू सबै फिर्ता पाउन सक्नुहुन्छ। त्यो वर्ष, त्यो समयमा छौ हामीहरू प्रियहरू। अहिले हामीले यो नजानेको कारणले पो हामीको अवस्था त यो भएको, अज्ञानताको कारणले मेरा प्रजाहरू नाश भयो भने बाइबलमा लेखिएको छ, अज्ञानताको कारणले हो। परमेश्वरले त सबै कुरो गरिदिनु भएको छ, त हामी आफै नै अज्ञान छौ, हामीलाई अहिले थाहा छैन। त्यो अन्धो भिखारी, भिख माग्ने मान्छे बाटोको किनारमा मरिरहेको थियो, बाटोको किनारमा मान्छेले गएर हेरेको त बिचरा लडिराखेको रहेछ, बाटो किन मरिराखेको रहेछ, किन मरेको होला? मान्छेले कुरा गर्दैथे, बिचरालाई भोक लाग्यो होला, खानालाई पैसा थिएन, केही थिएन, अनि उनीहरू त्यसरी कुरा गरे। अनि कसैले गएर यसो हेर्दै जाँदाखेरि टोक्रोमा 10 रुपियाँको नोट कसैले खसालिदिएको, त्यो मान्छेलाई थाहै भएन, त्यो अन्धा मान्छेलाई थाहा भएन। नभएदेखि उसलाई त्यो थाहा भएको भएदेखि त्यो 10 रुपियाँको नोट लिएर त उसले त प्रशस्त खान सक्ने थियो नि, भोकले मर्न पर्ने थिएन, तर उसलाई थाहा भएन। नभएको होइन, भएकै हो, तर उसलाई थाहा भएन, अनि यसै कारण ऊ मर्यो। आज तपाईँ मलाई पनि परमेश्वरले येशु प्रभुमा यति धेरै कुराहरू दिनुभएको छ, अनि हामीलाई त्यो कुरो थाहै छैन। पवित्र आत्मा परमेश्वरले हामीलाई देखाउनुहुन्छ, जब हामी बाइबल पढ्छौं, परमेश्वरको वचन पढ्छौं, जब परमेश्वरको नजिकमा प्रार्थनामा समय बिताउँछौं, पवित्र आत्मा परमेश्वरले हामीलाई बताउनुहुन्छ यी कुराहरू, अनि हामी थाहा पाउँछौ, हो यो पनि मेरो, यो पनि मेरो। प्रियहरू याद छ तपाईँलाई, रोग बिमारमा हामीहरू बसिरहनु पर्दैन, येशु प्रभुले त उहाँको कोरद्वारा तपाईँको रोगहरू त निको भइसकेको छ। जसरी येशु प्रभुको रगतले तपाईँका पापहरू मेटाइयो, अनि आज तपाईँको हृदयमा आनन्द छ, शान्ति छ, तपाईँ ढुक्कै छ, तपाईँको पापहरू परमेश्वरले क्षमा गरिदिनु भएको छ, पापले तपाईँलाई दुःख दिँदैन नि। रोग बिमारहरू पनि बाइबलमा त लेखेको छ, उहाँले कोरडा खानुभएको कारणले उहाँका चोटहरूद्वारा हामीहरू निको भएका छौ, निको हुनेछौ, होइन निको भएका छौ, बाइबलमा त यो लेखेको छ। यो कुरा हामीले देख्न पर्यो। आज हामी किन गरीब भएर बस्न पर्ने? परमेश्वरले प्रशस्त, परमेश्वर त भन्नुहुन्छ सबै थोक तिमीहरूकै हो भन्दछ, संसार नै तिमीहरूको हो भनेर परमेश्वरले भन्नुहुन्छ, र पनि आज किन हामीले चाहिँ गरिबी बनाउने जीवन बिताउनु पर्ने? किनकि हामीले यो देखेकै छैनौ, देखेकै छैनौ। हामीले यो संसारको आँखाले, यो संसारको ज्ञानले, शरीरको ज्ञानले बुझ्न सक्दैनौ यी कुराहरू। आत्मा, पवित्र आत्माले नै यी कुराहरू देखाउनुहुन्छ, अभावका कुराहरू। यहाँ प्रभु भन्नुहुन्छ चार पदमा, माफ गर्नुहोस्, लुका 4:18, परम प्रभुको आत्मा ममाथि छ, किनभने गरीबहरूलाई सुसमाचार सुनाउनको निम्ति उहाँले मलाई नियुक्त गर्नुभयो। गरीबहरूलाई भन्दैछ, के भनेको गरीबहरूलाई? रुपियाँ पैसा नभएको गरीब मात्रै भनेको होइन। गरिबीपना भन्ने कुरो चाहिँ प्रियहरू खालि रुपियाँ पैसामा मात्र हुँदैन। त्यो मान्छेसित रुपियाँ पैसा छैन त्यो मान्छे चाहिँ गरिब हो, ठिकै कुरो हो, तर रुपियाँ पैसामा मात्रै अभाव होइन, अरू कुरोमा पनि हामी गरिब हुन सक्छौ। हामी सायद रुपियाँ पैसामा गरिब नहौला, हाम्रो स्वास्थ्यमा हामी गरिब हुन्छौँ होला। भनाइको अर्थ चाहिँ हामी कमजोर, दुर्बचो, रोगी छौँ भनेदेखि रुपियाँ पैसा भएर पनि के फाइदा भयो? ममा स्वास्थ्य, ममा स्वास्थ्यको अभाव भयो ममा, अनि स्वास्थ्यको हिसाबले हो त म त गरिब भए। हामीहरू कतिवटाको मनमा शान्ति छैन होला, रुपियाँ पैसा छ, स्वास्थ्य पनि छ, तर हामीको मनमा शान्ति छैन, भनेपछि हाम्रो अभाव चाहिँ के? शान्तिको सम्बन्धमा हामी चाहिँ गरिब भयौँ, हामीसित शान्ति छैन। यहाँ प्रभुको वचन चाहिँ लेखेको छ, परम प्रभुको आत्मा ममाथि छ, किनभने गरिबहरूलाई, नभएकाहरूलाई, अभावमा परेकाहरूलाई सुसमाचार सुनाउनको निम्ति उहाँले मलाई नियुक्त गर्नुभयो। नि त्यो सुसमाचार चाहिँ के हो? त्यो सुसमाचार चाहिँ अभावमा परेका, गरिबीपनामा परेका, दुःख कष्टमा, घटी कमीमा परेकाहरूको लागि सुसमाचार प्रभु येशु ख्रीष्टमा हाम्रो लागि सबै कुरो छ। त्यो सुसमाचार चाहिँ येशु प्रभुले क्रुसमा हाम्रो लागि आफ्नो प्राण दिनुभयो, अनि सबै कुरो प्रभुले हाम्रो अभावहरू, घटीहरू, कमजोरीहरू, आत्माको, मनको, शरीरको सबै अभावहरू प्रभुले पूरा गरिदिनु भयो। सुसमाचार चाहिँ त्यो हो। अनि यहाँ परम प्रभुको आत्मा ममाथि छ, किनभने गरीबहरूलाई सुसमाचार सुनाउनको निम्ति उहाँले मलाई नियुक्त गर्नुभयो। अनि त्यहाँदेखि अरू 3 कुरा उहाँले प्रभुले भन्नुहुन्छ, उहाँले मलाई कैदीहरूलाई छुटकाराको घोषणा गर्न, देख्नुहुन्छ, कैदीहरू चाहिँ गरीब छन्, उनीहरूको अभाव चाहिँ के हो? छुटकारा छैन कैदीहरूलाई चाहिँ, छुटकारा छैन। अन्धहरूलाई दृष्टि दिनलाई पठाउनु भएछ, अन्धहरूको अभाव चाहिँ के? दृष्टि छैन। अन्धहरूको चाहिँ अभाव चाहिँ दृष्टि, कैदीहरूको अभाव चाहिँ छुटकारा, अत्याचारमा परेकाहरूको अभाव चाहिँ स्वतन्त्रता, अत्याचारमा परेका थिचोमिचोमा परेकाहरूलाई चाहिँ स्वतन्त्रता। अनि त्यसको घोषणा गर्नलाई परमेश्वरले मलाई पठाउनु भयो, प्रभु येशू भन्नुहुन्छ, परमेश्वरको आत्मा, पवित्र आत्मा ममाथि हुनुहुन्छ, यो कुरो गर्नलाई, यो कुरो घोषणा गर्नलाई, गरीबहरूलाई सुसमाचार, राम्रो खबर, परमेश्वरको असल खबर दिनलाई परमेश्वरले पठाउनु भयो। अभाव त त्यस्तै नै हो, कैदीहरूलाई छुटकाराको अभाव छ, अनि कैदीहरूलाई भन्नलाई तिमीहरू ख्रिस्ट येशूमा तिमीले छुटकारा पाएका छौ। अन्धहरूको दृष्टिकोणलाई, म त केही पनि देख्दिन, म त केही पनि जान्दिन भनेर मूर्ख अज्ञानहरू, अन्धा जस्ताहरू, हामीको आँखा खोलिदिनलाई परमेश्वरको आत्माले हामीलाई कतिवटा कुराहरू देखाउन लाग्नु भएको छ, हाम्रो आँखा खोलिन लागेको छ, किनकि परमेश्वरको प्रसन्नताको वर्ष आएको छ। अत्याचारमा परेकाहरूलाई अमलेख, अनि हामीहरू कतिजना थिचो मिचोमा परेका छौँ, चिन्ता फिक्रीहरूले थिचिएका मिचिएकाहरू, रोग बिमारले थिचिएका मिचिएकाहरू, सबै प्रकारका यता अन्यायको कुराहरूले थिचिएका मिचिएकाहरू, डरले, त्रासले, अरूहरूको धम्की धमासले थिचिएका मिचिएका मानिसहरू आज यहाँ देखिएको छ, तिनीहरूलाई अमलेख, तिनीहरूको छुटकाराको घोषणा गर्नलाई प्रभु येशूको आउनु भएको कुरो त यो। अस्ति हामी सुन्न लागेका थियौँ, अस्ति पनि सुन्यौँ, हाम्रो प्रभु येशू ख्रीष्टको अभिषेकको कुरो, पत्रुसले त के भनेको छ भनेदेखि, कर्नेलियसको घरमा पत्रुसले भनेको कुरो, प्रेरितको 10:38, कसरी परमेश्वरले नासरतको येशूलाई पवित्र आत्मा र शक्तिले अभिषेक गर्नुभयो, अनि उहाँ सुकर्म गर्दै, हेर्नुहोस् न, सुकर्म, राम्रा कर्महरू गर्दै, अनि शैतानद्वारा पेलिएका सबैलाई निको पार्दै हिँड्नुभयो, किनकि परमेश्वर उहाँको साथमा हुनुहुन्थ्यो। येशु प्रभुको बारेमा लेखेको नि, आत्माको अभिषेक पाउनु भएपछि त्यसपछिबाट चाहिँ प्रभु येशूले सुकर्म गर्न लाग्नुभयो, अनि प्रभु येशूको सुकर्म त हामीलाई याद छ नि, अन्धालाई आँखा दिनुभयो, लङ्गडालाई हिँड्न सक्ने गराउनु भयो, बहिराको कान खोलिदिनु भयो, लाटोको जिब्रो खोलिदिनु भयो, बोल्न सक्ने गराउनु भयो, कुष्ठरोगीहरूलाई शुद्ध पार्नुभयो, भूत आत्माले बाँधिएका मानिसहरूलाई स्वतन्त्र गर्नुभयो। सुकर्म भनेको चाहिँ त्यो हो, सुकर्म। प्रियहरू, आज हामीले पवित्र आत्माको बप्तिस्मा पाएको चाहिँ खालि यहाँ आएर प्रभु तपाईँलाई धन्यवाद, तपाईँले मलाई पवित्र आत्माको बप्तिस्मा दिनुभएको छ, तपाईँले मलाई अन्य भाषा दिनुभएको छ, तपाईँले मलाई आत्माको वरदानहरू दिनुभएको छ भनेर यहाँ खालि ताली बजाएर परमेश्वरलाई धन्यवाद चढाउनलाई मात्र होइन, तपाईँ र मलाई परमेश्वरले दिनुभएको पवित्र आत्माको भरपूरी चाहिँ सुकर्म गर्नको लागि, अरूहरूको लागि तपाईँ र मैले केही गरिदिन पर्यो, ठूलो काम गर्न पर्दैन होला, सानो सहायता होला, येशूको नाउँमा तिर्खाएको मानिसलाई एक कचौरा पानी मात्र दिन सक्यो भने पनि त्यो सुकर्म हो। एकजना भाइ कि बहिनी त्यो बाटो काट्न सकिराखेको छैन, थुप्रै गाडीहरू आइराखेका छन्, त्यो भाइ कि बहिनीलाई तपाईँले डोराएर पारिपट्टि लगिदिनु हो, त्यो पनि सुकर्मको कुरा हो। कसैलाई सहायता चाहिएको छ घरमा, घरमा घर परिवारमा अप्ठ्यारो भइराखेको छ, सानो नानीहरूलाई उनीहरूलाई स्याहार्न सकिराखेको छैन, गएर त्यस घरकी आमालाई, बहिनी उसलाई गइकन, बहिनी म पनि तपाईँलाई अलिकति सहायता दिन्छु, के गर्न पर्यो मैले, अलिकति सानो सहायता दिनु, त्यो पनि सुकर्म गर्नु। सुकर्म गर्नु भनेको चाहिँ
अरूहरूको वास्ता गरेर यदि तपाईँले सानो भन्दा सानो कुरो पनि येशु प्रभुको प्यारमा गर्न सक्नुभयो भनेदेखि त्यो चाहिँ सुकर्म हो। ठूलो कुरो गर्न पर्दैन सुकर्म गर्नको लागि, सानो सहायता होला। एकजना भाइ जसको केही कुरो हराएको छ अनि तपाईँले त्यो खोज्न सहायता दिनुहुन्छ, त्यो पनि सुकर्म हो। कसैलाई सायद बजार जान पर्ने होला अनि केही किनमेल गर्नको लागि अनि तपाईँ त्यतैतिर जान लाग्नुभएछ मोटर बाइकमा, अनि उसलाई भन्नुहुन्छ तपाईँ उता कहाँ जान लाग्नुभयो, हिँडेर जान लागेको छ बिचरा, अनि आउनुहोस् बस्नुहोस्, अनि तपाईँले तपाईँको बाइकमा न्यू रोडसम्म लगिदिनुहुन्छ, त्यो हो सुकर्म। त्यसलाई सुकर्म भन्छ, ठुलो कुरो होइन। तर कसैको कसैलाई सहायता चाहिएको छ भनेदेखि हामीले येशूको नाउँमा हामीले एकाअर्कालाई त्यो गर्न सक्यौँ भने सुकर्म भनेको त्यही नै हो। त्यस्ता खालका मौका त थुप्रै हुन्छन् प्रियहरू, यिनै पनि हुन्छन् हामीको बीचमा, हामी वास्तै गर्दैनौँ। अरू कतिजना दुःख पाइरहेका छन्, अप्ठ्यारो अवस्थामा छन्, ती छेउबाट हामी जाँदैछौँ अनि वास्तै गर्दैनौँ उसलाई, के भयो हामी सोध्दैनौँ पनि, के भयो भने पनि सोध्दैनौँ। हामी स्वार्थी हुनु भएन, पवित्र आत्माको भरपुरीले चाहिँ हामीहरूलाई पवित्र आत्माको भरपुरीले सुकर्म गर्ने बनाउँछ। आत्माको भरपुरी चाहिँ के को लागि, येशु प्रभुले भनिहाल्नु भयो नि, काम गर्नको लागि दिइएको हो, अनि यो चलाउनु पर्छ हामीहरूले, किनकि प्रभुको प्रसन्नताको वर्ष आइसकेको छ। अब हामी ती इजरायलीहरू जस्तै कहिले त्यो 50 वर्ष पुग्छ र हामी छुटकारा, होइन, त्यो त हाम्रो लागि छुटकारा त आइसकेको छ। येशु प्रभुले भन्नुभएको कुरो, उहाँले तिनीहरूलाई भन्न लाग्नुभयो, आजको दिन यो धर्मशास्त्र तिमीहरूको सुनाइमा पूरा भएको छ, हुनेछ होइन, पूरा भएको छ। अझै हामीले बाटो हेर्नु पर्दैन, अझै प्रभुको त्यो प्रसन्नताको वर्ष त आउन बाँकी नै छ, होइन प्रियहरू, प्रभु भन्नुहुन्छ पूरा भइसकेको छ। अनि हामीले प्रभुलाई के भन्नु पर्यो, यसकारण के भन्नु पर्यो, धन्यवाद भन्न पर्यो। एउटा कुरो याद छ तपाईँलाई, त्यो प्रसन्नताको वर्ष आउँदै बेलामा जब त्यो सिंह फुक्थ्यो अरे नि, अनि जहाँ जहाँ त्यो सिंह फुक्थ्यो अरे, मानिसहरू निस्केर कराउँथे अरे, धन्यवाद प्रभु, धन्यवाद धन्यवाद, 50 वर्ष आइपुग्यो, अब मेरो कैद छुट्यो, अब म मेरो घरमा फर्केर जान सक्छु, कमारा कमारी अहिलेसम्म, अब म कमारा कमारी होइन, मेरो घर जो बन्दगी राखेको त्यो घर मैले फेरि आफ्नो बनाउन सक्छु, मेरो घर गहनाहरू जो मैले बन्दगी राखेको त्यो आफ्नो बनाउन सक्छु, पुनर्स्थापनको वर्ष, गुमाएका कुराहरू फेरि मैले फिर्ता पाउन सक्छु। तपाईँको शरीरमा रोग बिमार छ, आज तपाईँले प्रभुलाई प्रभु मलाई निको पार्नुहोस् भन्नको सट्टामा जब तपाईँले त्यो तुरै सुन्नुहुन्छ, धन्यवाद प्रभु म निको भएको छु, धन्यवाद। तपाईँलाई ऋण लागेको छ, ऋण छ तपाईँको, अनि तपाईँको मनमा फिक्री छ, आज तपाईँले विश्वास साथ भन्न सक्नुहुन्छ, प्रभु तपाईँको प्रसन्नताको वर्ष आएछ, ऊ मैले त्यो तुरैको आवाज सुन्न लागेको छु, धन्यवाद, मेरो त्यो ऋण अब त्योबाट म उर्लिनुहुन्छु, त्यो ऋण तपाईँले अब तिर्नलाई मलाई अनुग्रह गर्नुहुन्छ, कसरी त्यो ऋण तिरिन्छ मलाई थाहा छैन, तर तपाईँले त्यसको सबै ठिकान लाउनुहुन्छ। अब यस्तो तपाईँका समस्याहरू छन्, प्रभुलाई भन्नुहोस् धन्यवाद प्रभु, तपाईँको प्रसन्नताको वर्ष आएको छ, अनि अब त्यो समस्या मेरो परिवारमा भएको त्यो समस्या हटेर जान्छ। तपाईँका छोरा छोरीहरू आज तपाईँदेखि टाढिएर गएका छन्, ड्रग खाँदैछन्, जाँड रक्सी खाँदैछन्, फिक्र गर्न पर्दैन, प्रभुलाई प्रार्थना गर्न पर्दैन, प्रभु छुटकारा दिनुहोस्। तपाईँले भन्नुहोस् प्रभु तपाईँको प्रसन्नताको वर्ष आयो, मेरा छोरा छोरीहरूलाई छुटकारा दिनुभएको छ, तिनीहरू एक दिन घरमा फर्केर आउनेछन्। विश्वासको कुरो प्रियहरू हो, माग्ने कुरो होइन, धन्यवाद प्रभु तपाईँको पूर्णताको वर्ष आएको छ। आज त्यो भन्नलाई तयार तपाईँहरू, प्रार्थना गर्नलाई होइन, प्रभुलाई भन्ने प्रभु म विश्वासद्वारा यो छुटकाराको वर्षको आशिष लिन्छु। अब हामीहरू के गर्छौ हेर्नुहोस् है, हामी त्यो सिंह फुक्नेछौ,
त्यो सिंह फुक्नेछौ अनि त्यो सिंह फुक्दै बेलामा जसरी इजरायलीहरू उनीहरू खुसीसँग प्रभुलाई धन्यवादको आवाज निकालेर धन्यवाद 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 प्रभुको महिमा होस् भनेर कराउँथे तपाईँको रोग बिमार तपाईँको ऋण तपाईँको समस्याहरू पारिवारिक समस्याहरू अरू प्रकारका चिन्ता फिक्रीहरू सबैबाट तपाईँले छुटकारा छुटकाराको वर्ष तपाईँको लु हामी यसकारण अनि त्यो फुक्दै बेलामा म तपाईँलाई भन्छु हामी सबैजना उठ्नेछौ अनि उठेर त्यसपछिबाट हामी जय जयकारको नारा लगाउँछौ अनि त्यो नारा लगाउँदै बेलामा चाहिँ प्रार्थना होइन है तपाईँले विश्वासद्वारा प्रभु धन्यवाद प्रभु त्यो छुटकाराको दिन आएको छ अनि त्यो छुटकारा मैले पाएको छु हामीको स्वर्ण महोत्सवको विशेष गीतहरूमा दोस्रो गीत जो छ हामी जतिजनाले गाउन सक्छौ दोस्रो गीत हे हे हो हो हालेलुया धन्यवाद चढाउँछौ परमेश्वर पितालाई उहाँको महान काम सम्झी यो गाउनेछौ है जोरसँग गाउनेछौ
हाम्रा मुक्तिदाता येशु मसीह प्रभु को
जय।
हाम्रा मुक्तिदाता येशु मसीह प्रभु को
जय।
हाम्रा मुक्तिदाता येशु मसीह प्रभु को
जय।
आउनुस प्रार्थना गरौं। तपाईलाई आज हामी धन्यवाद 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 चढाउँछौ येशु प्रभु। तपाईले नै भन्नुभयो परम प्रभुको प्रसन्नताको वर्ष आज पूरा भएको छ। जुन कुरो अगमबानी मात्र थियो तपाईले भन्नुभयो आज तिमीहरूको सुनाईमा यो कुरा पूरा भएको छ। अनि हामीलाई स्वतन्त्र गर्नुभएको छ। अब हाम्रो बन्धनहरू छिनालिदिनु भएको छ। अब हाम्रो समस्याहरू तपाईँले हटाइदिनु भएको छ। अब हामीलाई तपाईँले फेरि हालेलुया। हामीले गुमाएका कुराहरू तपाईँले हामीलाई अब फिर्ता दिन लाग्नु भएको छ। हामीले हराएका कुराहरू अब हामीले पाउन लागेका छौ। हामीले प्रभु जुन कुराहरू हामीले खोजिराखेका थियौं तपाईँले अब ती कुराहरू हाम्रो सामने राखिदिनु भएको छ। ओ हालेलुया। हामी कति भाग्यमानी मानिसहरू येशु प्रभु। आज हामी तपाईँलाई धन्यवाद 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 चढाउँछौ। अनि जसरी तपाईँले आत्माको परिपूर्णता पाएपछि सुकर्म गर्नुभयो तपाईँ जस्तै हुनलाई हामीले पनि सुकर्म गर्न थालौं। अब हामीले एकाले अर्कालाई येशु ख्रिस्टको नाउँमा आफन्तहरूलाई मात्र होइन मण्डलीका भाइ बहिनीहरूलाई मात्र होइन अरू मानिसहरूलाई पनि चाहे उनीहरू मण्डलीमा नरहन् उनीहरू अरू धर्मकाहरू अरू ठाउँकाहरू जोसुकै पनि आवश्यकतामा छन् जहाँ जहाँ हामीले सहायता पुर्याउन सक्छौ येशुको नाउँमा हामीले त्यहाँ सहायता पुर्याउन सकौं अनि त्यो सुकर्म गर्न सकौं। हामी तपाईँसँग यही प्रार्थना छौँ। धन्यवाद हामीको यो प्रार्थना सुनिदिनु भएको लागि। आफै आफैले तपाईँको हातमा जिम्मा लाउँछौ। अब आज दिनभरि हामीलाई आशीर्वाद दिनुहोस्। अहिले सुनेका यी वचनहरूद्वारा अब हामीको जीवनमा ठूलो परिवर्तन आएको होस् भनी प्रार्थना चढाउँछौ। प्रभु येशु ख्रिस्टको नाममा अनि प्रभु येशु ख्रिस्टको अनुग्रह परमेश्वर पिताको प्रेम अनि पवित्र आत्माको संगति हामी सबैजनासँग सदा सर्वदा रहुन्। आमेन। सबैलाई जय मसीह।